FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz. बर्दियाको मनाउमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो, अरू दुईजना घाइते। सुर्खेतमा पुस 17 गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन शुरू, झण्डै 64,000 नामावली दर्ता गर्न बाँकी रहेको निर्वाचन कार्यालयको भनाई।
स्थानीय तहको निर्वाचन गर्नेमा प्रमुख तीन दल एकमत, संविधान संशोधन बारेको विवाद भने कायमै।
अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप।
र चौथो सब महिला फुटबलमा नेपालले मालदिप्सलाई हरायो। सातौं राष्ट्रिय खेलकुदको भलिबलतर्फ पुरुषमा आर्मी र महिलामा एफएफले स्वर्ण पदक जिते।
हिमाल पहाड तराई कोही छैन पराई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र सुचित्रा गौतमको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बर्दियाको मनाउमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने अरू दुईजना घाइते भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको आक्रमणबाट 26 वर्षीय विमला परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै हात्तीको आक्रमणमा घाइते भएका दिनेश सिंह ठकुरी र रामप्रसाद लामिछानेलाई थप उपचारको लागि नेपालगञ्ज पुर्याएको सहकर्मी भावुक योगीले जानकारी दिनुभयो। मनाउ गाविस 5 पर्सेनीपुर बजारमा पसेका 10-12 हात्तीको बथानले 7-8 घरमा पनि क्षति पुर्याएको जनाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको सेना र प्रहरीको टोली हात्तीलाई गाउँबाट धपाए पनि सेनाको टोली भने गाउँमै बसेको जनाइएको छ। सदरमुकाम गुलरियाबाट 30 किलोमिटर पश्चिममा कर्णाली नदी पारी रहेको यो क्षेत्रमा हात्तीले वितण्डा मच्चाएको हो।
सुर्खेतमा यही पुस 17 गतेदेखि माघ 17 गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी जिल्लाका सम्बन्धित गाउँ विकास समितिका कार्यालय वा पाइक पर्ने स्थानमा मतदाता नामावली संकलन तथा दावी विरोध गर्न पाउने व्यवस्था गर्न लागेको कार्यालयले जनाएको छ। सुर्खेतमा अहिलेसम्म 179,414 मतदाताले फोटोसहितको मतदाता नामावली बनाइसकेको कार्यालयले जनाएको छ। मतदाता नामावली बनाउनेमा 92,861 महिला रहेका छन् भने 86,545 पुरुष रहेका छन्। यस्तै एकजना तेस्रो लिङ्गीले पनि मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। अझै पनि सुर्खेतमा 64,000 हारारीमा मतदाता नामावली बनाउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकृत सुनिता थापाले बताउनुभयो। उहाँले वीरेन्द्रनगर नगरपालिकाभित्रै धेरै मतदाताले नाम दर्ता गर्न बाँकी रहेको बताउनु भएको छ। ग्रामीण गाविस भन्दा सुविधा सम्पन्न वीरेन्द्रनगर भित्रकाले नै मतदाता नामावली बनाउन छुटेको उहाँको भनाइ छ। कार्यक्रममा नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विकट गाविसका कोही पनि छुट्न नहुने गरी गाउँ गाउँ पुगेर नामावली संकलन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै माओवादी केन्द्रका जितबहादुर राणा र नेपाल मजदुर किसान पार्टीका धनेन्द्र विकले दाबी विरोध प्रक्रिया झन्झटिलो भएकाले सरल बनाउन आग्रह गर्नुभयो।
जिल्ला निर्वाचन कार्यालय प्युठानले पनि गाउँ गाउँमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको छ। सरकारवालासँग छलफल गरेर कार्यालयले यही पुस 15 गतेदेखि 5 टोली गठन गरेर गाउँ जान लागेको कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो। नागरिकता बनाएका तर मतदाता नामावली दर्ता गर्न छुट भएकाहरूलाई मध्यनजर गरी गाउँ पुगेरै नाम संकलन गर्न लागेको जनाइएको छ। यस अवधिमा पहिले नाम दर्ता गराएको तर कुनै सूचना बिग्रिएको भएमा सच्याउन सकिने पनि जनाइएको छ। मताधिकारबाट कोही कसैलाई पनि वञ्चित नगराउनका लागि यस अभियानले सबैलाई सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो।
कर्तव्य ज्यान मुद्दामा अदालतले 19 वर्ष 10 महिना कैद सजाय तोकेका एकजना व्यक्तिलाई प्रहरीले सुर्खेतमा पक्राउ गरेको छ। शहीद ध्रुव बोहराको नेतृत्वमा रहेको टोलीले वीरेन्द्रनगर 11 बस्ने वर्ष 23 खगेन्द्र नेपालीलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। जरबुटा 4 14 लीला रोकायलाई विष सेवन गराई कर्तव्य गरी मारेको आरोपमा जिल्ला अदालत सुर्खेते 2072 सालमा नेपालीलाई 19 वर्ष 10 महिना 27 कैद सजाय तोकेको थियो। नेपालीलाई जिल्ला अदालत सुर्खेतमा पेश गरी अदालतको आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र छेत्रीले मध्यपश्चिम प्रेतना हेडक्वार्टर सुर्खेतले गत मंगसिर 8 शुरू गरेको नेपाली सेनाको विशेष तालिमको गढी रक्षाको अवलोकन गर्नुभएको छ। नेपाली सेनाले सुर्खेतका वीरेन्द्रनगर 25 फलाटी स्थित सिमलचौर कृष्ण सामुदायिक उपभोक्ता र हरियरपुर 4 गिरीघाट स्थित चिसापानी सामुदायिक वनमा सैनिक अभ्यास समेत गरेको थियो। निरीक्षकको क्रममा प्रधान सेनापति छेत्रीले अभ्यास सम्बन्धी पूर्व तयारी योजना लगायत अपरेशन तथा बन्दोबस्तीका विविध पक्षबारे प्रस्तुतिकरणको जानकारी लिनुभएको हो। उहाँले फौज सम्मिलित एकीकृत सैनिक अभ्यास तथा फायरिङको समेत अवलोकन गर्नुभएको छ। प्रधान सेनापति छेत्रीले सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनहरूमा समेत उच्च मनोबल र हौसलाका साथ काम गर्न निर्देशन दिनुभयो। यस्तै प्रधान सेनापति छेत्री र सैनिक श्रीमती संघका अध्यक्ष रीता छेत्रीद्वारा संयुक्त रूपमा मध्यपश्चिम प्रेतना परिसरमा नवनिर्मित दिवा शिशु स्याहार केन्द्रको उद्घाटन गरिएको छ। भवन सैनिक श्रीमती संघको पहल र सैनिक कल्याणकारी कोषद्वारा विनियोजित बजेटबाट निर्माण गरेको मध्यपश्चिमाञ्चल प्रेतना हेडक्वार्टर सुर्खेतले जानकारी दिएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो विश्राम
सबैको मन छुने रेडियो भेरी एफएम।
बर्दियाको मनाउमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो, अरू दुईजना घाइते। सुर्खेतमा यही पौष 17 गतेदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने, झण्डै 64,000 नामावली दर्ता गर्न बाँकी रहेको निर्वाचन कार्यालयको भनाई, स्थानीय तहको निर्वाचन गर्नेमा प्रमुख 3 दल एकमत, संविधान संशोधन बारेको विवाद भने कायमै, अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप र 4 साफ महिला फुटबल नेपालले मालदिप्सलाई हरायो, 7 राष्ट्रिय खेलकुदको भलिबलतर्फ पुरुषमा आर्मी र महिलामा एपिएफले स्वर्ण पदक जिते। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। स्थानीय तहको चुनाव गर्न प्रमुख 3 दल सहमत भए पनि अरू विवाद भने कायमै रहेको छ। सिंहदरबारमा बसेको 3 दलको बैठकमा शीर्ष 3 नेताका प्रतिनिधिले स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड़ दिँदै चुनावमा जानुपर्नेमा एकमत भएका हुन्। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको बताउनुभयो। चुनाव गर्ने विषयमा सबै दल सकारात्मक भए पनि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे भने दलहरूले आआफ्नै अडान कायम राखेका छन्। सत्तापक्ष नेकपा माओवादी केन्द्र र नेपाली कंग्रेसका नेताहरूले संसदमा दर्ता भएको प्रस्ताव प्रक्रिया अनुसार नै अघि बढ़न एमालेलाई आग्रह गरेका छन्। एमाले भने प्रस्ताव फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने एमाले अडान राखेको उपाध्यक्ष भीम रावलले बताउनुभयो।
संसदको हिजोको बैठक पनि प्रतिपक्षी दलहरूले अवरोध पारेका छन्। संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै एमाले सहितका प्रतिपक्षमा रहेका दलहरूले सदन चल्न नदिएका हुन्। बैठकको सुरुमा बोल्दै नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संशोधन विधेयक राष्ट्रियता विपरीत भएको आरोप लगाउँदै फिर्ता नगरेसम्म सदन चल्न नदिने बताउनु भएको छ। सांसद ढकालले चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। उहाँले भनाई राखिसकेपछि एमाले सहितका विपक्षमा रहेका दलका सांसदहरू आआफ्नो ठाउँमा उभिएर विरोध गरेका हुन्। सभामुख अनुसारी घरती मगरले पटक पटक बस्न आग्रह गरे पनि विपक्षी दलका सांसदले नमानेपछि आज दिउँसो 1 लागि संसद बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। मंगसिर 16 गतेदेखि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका छन्।
बाँकेको कोहलपुरको बस पार्क कालोपत्रे गर्ने भनेर विनियोजित गरेको बजेट अन्तै पठाइएको भन्दै कोहलपुरवासीद्वारा नगरपालिका कार्यालय घेराउ गरिएको छ। मध्य तथा सुदूरपश्चिमकै प्रवेशद्वारका रूपमा रहेको कोहलपुर बस पार्क कालोपत्रे गर्नुपर्ने माग गर्दै कोहलपुरवासीले पटक पटकको कोहलपुर नगरपालिकाको नगर परिषदमा माग गर्दै आइरहेका छन्। कोहलपुर नगरपालिका कार्यालय र कोहलपुर नगर विकास समितिद्वारा कोहलपुर बस पार्कमा कालोपत्रे गर्ने भनेर पटक पटक निर्णय भए पनि करिब 3 वर्ष बितिसक्दा पनि कोहलपुर बस पार्क कालोपत्रे हुन सकेको छैन। आर्थिक वर्ष 2073-74 को बजेटमा केन्द्रबाट 1,82,33,000 रूपियाँ छुटाइएको भए पनि कोहलपुर नगर विकास समितिले 5 करोड बजेट विनियोजन गर्ने सहमति भएको थियो। तर आर्थिक वर्षमा नगर परिषद आउनै लाग्दा पनि कोहलपुर बस पार्कका लागि छुट्याइएको बजेट अरू नै शीर्षकमा छुट्याइएपछि आन्दोलित हुनु परेको स्थानीय रेशम सापकोटाले बताउनुभयो। राजनीतिक दलका पार्टी प्रतिनिधिले कोहलपुरका विकासका लागि गम्भीर नभएको भन्दै कोहलपुर बस पार्कलाई ओझेल पार्न खोजेकाले अब जनताले नै यसको निर्णय गर्ने कोहलपुर सुधार समितिका अध्यक्ष टेकराज आचार्यले बताउनुभयो। कोहलपुर नगरपालिकाका पार्टी प्रतिनिधि भूम बहादुर भण्डारीले कोहलपुर बस पार्कको पुनर्संरचना र कालोपत्रका लागि राजनीतिक दलहरू एकबद्ध रहेको बताउनुभयो। यता कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले बस पार्क कालोपत्रे नै गर्ने भनेर बजेट नआएको र नगर क्षेत्र विकास पूर्वाधारका नाममा बजेट आएको बताउनुभयो। शर्माले नेपाल सरकार र डीटीएफको मापदण्ड अनुसार कोहलपुर बस पार्क बनाउनु पर्ने हुनाले बस पार्कमा भएका संरचना पनि हटाउनु पर्ने भएका कारण यस वर्ष कालोपत्रे गर्न नसकिने सर्वदलीय बैठकले नै निर्णय गरेको बताउनु भएको छ।
कृषि विकास मन्त्रालयले माग अनुसार आपूर्ति नहुँदा यस वर्ष रासायनिक मलको अभाव हुने संकेत देखाएको जनाएको छ। संसदको कृषि तथा जलस्रोत समितिको बैठकमा कृषि सचिव डाक्टर सुरज पोखरेलले विभिन्न समस्याका कारण माग अनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै यो वर्ष 29,304 टन मल अपुग हुने बताउनुभयो। फागुनदेखि थप मल आपूर्ति हुने पनि उहाँको भनाइ छ। नेपालमा वार्षिक 7 लाख टन मलको माग हुने गरेकोमा करिब 5 लाख टनको हाराहारीमा मात्र आपूर्ति भएकाले मलको अभाव हुने देखिएको पोखरेलको भनाइ छ।
जुम्लाको धौलीगाँड वृहत खानेपानीको आयोजनाको काम अल्पत्र अवस्थामा परेको छ। 2066 सालबाट निर्माण समिति गठन गरी काम शुरू भए पनि अहिलेसम्म काम हुन नसक्दा अल्पत्र अवस्थामा परेको हो। आयोजनाको काम शुरू भएको करिब 1 दशक भइसक्दा पनि काम कछुवाको गतिमा भएको छ। मुहानमा 8 लाख रुपियाँको एउटा इन्टेक र 5 लाख रुपियाँको लागतमा कलेक्सन च्याम्बर निर्माण गरिएको धौलीगाँड बहुद्देश्यीय खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष राजबहादुर खत्रीले बताउनु भएको छ। 7 लाख रुपियाँको लागतमा खुक्का पर्खाल पनि निर्माण गरिएको उहाँले बताउनुभयो। च्याम्बर इन्टेक र पर्खाल निर्माण बाहेक अन्य काम भने हुन सकेको छैन। समितिले काम गर्न नपाउँदै बजेट आउने र फ्रिज जाने भएका कारण काम हुन नसकेको खत्रीले बताउनुभयो।
बझाङको काँडा गाउँ विकास समितिलाई छुट्टै गाउँपालिकाको माग गर्दै आएका काँडावासीले आफ्नो माग पूरा नभएको भन्दै प्रहरी चौकी धुली अगाडि नाराबाजी गर्ने घोषणा गरेका छन्। सीमा प्रहरी चाहिँदैन भन्ने नारासहित पौष 11 गतेदेखि 16 गतेसम्म गाउँपालिकाको प्रस्ताव स्वीकृत गर्नुपर्ने मागसहित 50-60 जनाको उपस्थितिमा नाराबाजी गर्दै आएको छ। आफ्नो माग पूरा नभए काँडावासीले प्रहरी धुलीलाई काँडा गाविसबाट हटाउने सरकारी कार्यालयमा कसैलाई पनि काँडामा प्रवेश गर्न नदिने बताएका छन्। यस्तै उनीहरूले चैनपुरबाट कुनै पनि खाद्यान्न नलग्ने र लग्नेलाई रोक लगाउने पनि निर्णय गरेका छन्।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो अर्को विश्राम
सबैको मन छुने
रेडियो भेरी एफएम।
बर्दियाको मनाउमा हात्तीको आक्रमणबाट 1 जनाको ज्यान गयो, अरू 2 जना घाइते। सुर्खेतमा यही पुस 17 गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन शुरू हुने। झण्डै 64,000 नामावली दर्ता गर्न बाँकी रहेको निर्वाचन कार्यालयको भनाई। स्थानीय तहको निर्वाचन गर्नेमा प्रमुख 3 दल एकमत संविधान संशोधन बारेको विवाद भने कायमै। अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप र चौथो साफ महिला फुटबलमा नेपालले मालदिप्सलाई हरायो। सातौं राष्ट्रिय खेलकुदको भलिबलतर्फ पुरुषमा आर्मी र महिलामा एपीएफले स्वर्ण पदक जिते। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। दार्चुलामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा अपी नगरपालिकाले 9 लाख बढी राजस्व संकलन गरेको जनाएको छ। गत साउनदेखि कार्तिकसम्मको 4 महिनामा 9,29,125 रुपियाँ राजस्व संकलन गरेको कार्यकारी अधिकृत अमरराज खत्रीले जानकारी दिनुभयो। सबैभन्दा बढी व्यवसाय करबाट 7,93,300 रुपियाँ संकलन भएको जनाइएको छ। यस्तै मालपोत बापत 43,980 रुपियाँ, सिफारिस दस्तुर बापत 44,190, घर करबाट 32,235 रुपियाँ संकलन भएको जनाइएको छ। औसतमा गत आर्थिक वर्षको प्रथम चौमासिक भन्दा चालु आर्थिक वर्षमा चौमासिकमा राजस्व जोब्बरले वृद्धि भएको नगरपालिकाले जनाएको छ। यस वर्षदेखि नगरपालिकाले व्यवसाय कर लिन थाले पनि राजस्व संकलनमा वृद्धि भएको जनाइएको छ। नगरपालिका क्षेत्रभित्र पेसा व्यवसाय गर्नेहरू अझै करको दायरामा आउन बाँकी रहेको कार्यकारी अधिकृत खत्रीको भनाइ छ। नगरवासीबाट उठेको राजस्व रकम नगरपालिकाकै विकास निर्माणका लागि खर्च हुने भन्दै उहाँले रकमको दायरामा आउन सबैलाई आग्रह समेत गर्नुभयो।
कालीकोट जिल्लामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेट खर्च न्यून देखिएको छ। पहिलो चौमासिकको कार्तिक मसान्तसम्म 2% मात्रै पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक जयबहादुर कटुवालले जानकारी दिनुभयो। कोष नियन्त्रक कटुवालका अनुसार पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको 2.28% रकम मात्रै भएको छ। ढिलो अख्तियारीको कारण देखाएर विकास बजेट खर्च हुन नसकेको बताउँदै आएका सरकारी निकायहरूले यो वर्ष समयमै अख्तियारी आउँदा पनि विकास बजेट खर्च बढाउन सकेका छैनन्। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कालीकोट जिल्लामा 1,89,10,000 राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कटुवाले जानकारी दिनुभयो।
गत मंगसिर 2 गतेदेखि नेपाल पत्रकार महासंघ शाखा सुर्खेतमा लागेको ताला खुलेको छ। नेपाल पत्रकार महासंघ सुर्खेत र असन्तुष्ट पत्रकारहरूबीच 3 बुधे सहमति भएपछि ताला खोलिएको हो। सदस्यता शुद्धिकरणमा देखिएको असन्तुष्टिबारे केन्द्रले गरेको निर्णय दुवै पक्षले स्वीकार गर्ने, कार्यालयमा लागेको ताला खोल्ने र महासंघको हक हितका लागि आगामी दिनमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने सहमति भएपछि ताला खोलेको पत्रकार महासंघ सुर्खेतले जनाएको छ। असन्तुष्ट पक्षले महासंघ कार्य समितिले एकलौटी र आफू खुसी शुद्धिकरणमा नाममा 90 जनाका पत्रकारको सदस्यता खारेज गरेको भन्दै कार्यालयमा ताला लगाएका थिए।
अब लागौ एउटा विदेशको खबरतर्फ। अर्जेन्टिनाकी पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप लागेको छ। संघीय अदालतले उहाँमाथि अवैध साँठगाँठ र शंकास्पद व्यवस्थापनको आरोपलाई स्वीकृत गरी $633 मिलियनको सम्पत्ति रोका गर्न आदेश दिएको बताएको छ। उहाँमाथि सरकारी ठेक्काहरू आफू नजिकका ठेकेदारलाई दिएको आरोप समेत लगाइएको छ। पूर्व राष्ट्रपति फर्नान्डेजले भने राजनीतिक रूपमा बदला लिनका लागि मुद्दा लगाएको बताउनु भएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। चौथो महिला साफ च्याम्पियनशीपमा नेपालले मालदिप्सलाई 9-0 गोल अन्तरले पराजित गरेको छ। जेसँगै नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको सिलिगुडीमा रहेको कञ्चनजङ्घा रंगशालामा भएको खेलमा नेपालकी साबित्रा भण्डारीले 5 गोल गर्नुभयो भने उहाँको गएको सोमबार भुटान विरूद्ध पनि 5 गोल गर्नुभएको थियो। नेपालको तर्फबाट एकै खेलमा 5 गोल गर्ने साबित्रा एक्लै खेलाडी हुनुभएको छ। साबित्राले मालदिप्स विरूद्ध खेलको 12, 18, 39, 50, 63 मिनटमा गोल गर्नुभएको हो। यस्तै मन्जली ओन्जलले खेलको 52 मिनटमा, 70 ओभर मिनटमा, सपना लामाले 73 मिनटमा, हिरा भुजेलले गोल गर्नुभएको हो। निर्मला विकले खेलेको अतिरिक्त समयमा गोल गरेर नेपाललाई 9-0 जित दिलाउनु भएको हो। नेपालले आगामी आफ्नो पहिलो खेलमा भुटानलाई 8 गोल अन्तरले पराजित गरेको छ। समूह चरणको खेल अन्तर्गत बुधबार नै भएको अर्को खेलमा श्रीलङ्काले भुटानलाई 2-0 अन्तरले हराएको छ। नेपालले अब शुक्रबार श्रीलङ्कासँग खेल्ने जनाइएको छ। यसअघिका प्रतियोगितामा नेपाल 3 पटक उपविजेतामा सीमित भएको थियो।
र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलतर्फ पुरुषमा आर्मी क्लब र महिलामा सशस्त्र प्रहरीको एफएफ टीमले स्वर्ण पदक जितेका छन्। इटहरीमा भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरीको टीमले मध्यमाञ्चललाई हराउँदै स्वर्ण पदक हात पारेको हो। मध्यमाञ्चल विरूद्धको खेल सशस्त्रले 25-22, 25-21 र 25-21 सोझो सेटमा आफ्नो पक्षमा पारेको हो। यसै गरी पुरुषतर्फको फाइनलमा आर्मीले सशस्त्रलाई 25-21, 25-15 र 25-16 सोझो सेटमा हराउँदै स्वर्ण पदक हात पारेको हो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियाको मनाउमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो, अरू दुईजना घाइते।
सुर्खेतमा हेपु 17 गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन शुरू हुने। झण्डै 64,000 नामावली दर्ता गर्न बाँकी रहेको निर्वाचन कार्यालयको भनाई।
स्थानीय तहको निर्वाचन गर्नेमा प्रमुख तीन दल एकमत। संविधान संशोधनको बारेमा ब्याद भने कायमै।
अर्जेन्टिनाकी पूर्व राष्ट्रपति कृष्णा फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप।
र चौथो साफ महिला फुटबलमा नेपालले मालदिप्सलाई हरायो। सातौं राष्ट्रिय खेलकुदको भलिबल तर्फ पुरुषमा आर्मी र महिलामा एपीएफले स्वर्ण पदक जिते।
अवस्थालेलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत र सुचित्रा गौतम विदा हुन्छौं। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।